तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
करिब 10 वर्ष अगाडि प्रकाशित ओपन सिक्रेट पुस्तकमा नेपालमा भएका हाई प्रोफाइल हत्याका बारेमा लेखेर चर्चा कमाएका पत्रकार कृष्ण प्रसाद ढुङ्गाना वा केपी ढुङ्गाना पछिल्लो समयमा कान्तिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोयाको नागरिकता सम्बन्धी अस्पष्टताबारे लेखेका कारण पनि चर्चामा आए। उनी ढुङ्गानासँग एसबीएस नेपालीले पत्रकारिता र त्यसमा पनि खोजमूलक पत्रकारिता, खोजको प्रक्रिया र यससँगै आउने जोखिमका बारेमा गरेको कुराकानी सुन्नुहोस्। तपाईँले खासमा पत्रकारिता गर्न थालेको चाहिँ कति भयो, त्यहीँबाट सुरु गरौँ न।
लगभग मैले 2059 हो पत्रकारितामा प्रवेश गरेको, त्यसैको आधारमा 23-24 वर्ष भइसक्यो।
23-24 वर्षको दौरानमा नेपालमा हुन्छ नि पत्रकारिताको परिवर्तित स्वरूप हुन त अब तपाईँले एकदम प्रत्यक्ष देख्नु भएको होला, किनभने अब प्रिन्ट त्यसै गरी अनि अलिकति ब्रोडकास्टिङ मिडियाले मिडिया हाबी भएको समय अनि त्यस पश्चात अहिले डिजिटल यो सम्पूर्ण कुराहरूको भोगाई कस्तो रह्यो, यो यो ट्रान्सफर्मेसन हुन्छ नि मिडिया इन्डस्ट्रीको कस्तो पाउनु भएको छ?
लगभग मेरो पुस्तामा हातले चाहिँ समाचार लेखेर कम्प्युटरमा सिफ्ट भएकै पुस्ता मेरो जस्तो लाग्छ होइन। मेरो पुस्ता पछि लगभग जति पनि नयाँ पत्रकारितामा प्रवेश गर्नुभयो उहाँहरूले हातले चाहिँ समाचार लेखेर दिनु परेन, कम्प्युटरमा इन्ट्री भइसकेका थियो। त्यो अवस्थाबाट अब त्यो बेलामा ती व्यक्तिहरू प्रत्यक्ष नै भेट्न पर्ने, सम्पर्कको लागि ल्यान्डलाइनमा भर पर्नु पर्ने त्यो सञ्जालबाट, त्यो अवस्थाबाट अहिलेको अवस्थामा अहिले जुन डिजिटली ट्रान्सफर्म भएको छ त्यसमा प्रविधिगत रूपमा दर्शक श्रोता पाठकगत रूपमा चाहिँ धेरै नै जस्तै चेन्ज भएको छ, धेरै नै परिवर्तन भएको छ।
सजिलो हिसाबले छ कि अलिकति च्यालेन्जिङ पनि छ यो सम्पूर्ण कुराहरूलाई चाहिँ ह्यान्डल गर्नलाई, कि अब जस्तै मैले तपाईँलाई कुनै एउटा सामाजिक सञ्जालको माध्यमबाट अथवा सोसियल मिडियामा देखेर पत्रचार गरिहालेँ होइन, पहिला भएको भए सम्भवतः मैले तपाईँको नम्बर सेभ गरेर राख्नु पर्थ्यो होला अथवा तपाईँलाई चिनेको कोही व्यक्तिलाई सम्पर्क गर्नु पर्थ्यो होला। यसले सजिलो बनाएको छ कि अब तपाईँको, तपाईँलाई मैले ट्र्याक गर्न सकिराखेको छु त्यसले अलिकति च्यालेन्ज पनि दिएको छ?
त्यो दुइटै हो, अब को मान्छेले कुन नियतले कसरी सम्पर्क गर्छ भन्ने नै हो होइन। अब एज पत्रकारको रूपमा त पत्रकारले आफ्ना स्रोतहरू, आफूले भेट्न खोजेका व्यक्तिहरू अथवा आफूसँग आइपुगेको इन्फर्मेसनहरूलाई रिभेरिफाई गर्नको निम्ति जुन व्यक्तिहरू खोज्नु पर्थ्यो त्यसलाई त एक खालले यसले सहजीकरण गरेको छ, सहज छ। सूचनाको भनौँ न एक खालको चाहिँ आफ्नो आफूले लेखेको समाचारको विषयमा सन्दर्भ स्रोतको खोजी गर्न होस् अथवा सन्दर्भ स्रोतका व्यक्तिहरूको पहिचान गर्न होस्, यसले धेरै नै सहज बनाएको चाहिँ हो। तर जति धेरै यसले सहज बनायो कन्टेन्टहरू चाहिँ त्यो रूपमा बोलियो, अझ बलियो हुनुपर्ने हो, अझ विश्वसनीय हुनुपर्ने हो, अझ खोजमूलक हुनुपर्ने हो, त्यो रूपमा चाहिँ हुन सकेको छैन प्रविधिको चाहिँ विस्तारको गतिमा। तर पत्रकारलाई सहज चाहिँ धेरै सहज छ।
के हिसाबले भन्नुभयो, अब कन्टेन्टको हिसाबले चाहिँ अलिअलि त्यो विकास देखिएन भन्ने के अर्थमा?
अब हिजोको दिनमा चाहिँ अब जुन तहमा समाचार प्रकाशित समाचारहरूको बारेमा नकारात्मक टिका टिप्पणी अथवा छलफल हुँदैन थियो भन्ने एक खालको थियो, अब त्यो मास स्केलमा नगएर पनि हुनसक्छ, त्यो चाहिँ त्यो एउटा एक्सक्युजको पाटो मात्र हो जस्तो मलाई लाग्छ होइन। हिजोको दिनमा एउटा कानुनको दफा उल्लेख गरेर सर्वोच्च अदालतले कुनै चाहिँ फैसला दियो भने त्यो दफामा के लेखिएको छ भनेर बुझ्नको निम्ति कि कानुनका जानकारहरूको सम्पर्कमा पुग्नु पर्थ्यो, कि चाहिँ पुस्तक पसलमा गएर कानुनका ऐनका चाहिँ ऐन सङ्ग्रहहरू किनेर राख्नु पर्थ्यो होइन। अहिले त्यो अवस्था छैन, एउटा पत्रकारले सहजै रूपमा यो ऐनमा के लेखेको रहेछ भनेर खोज्नको निम्ति आधिकारिक दस्तावेजहरू नै सहजै 5 मिनटमा उसले उपलब्ध भइ नै हाल्छ, उसले भेरिफाई गर्न सकि नै हाल्छ। तर त्यो रूपमा हिजो बरु मेरो आफ्नो अनुभव, हिजो बरु त्यो हिँडेरै स्रोतहरू खोजेरै भेरिफाई गर्नको निम्ति चाहिँ पत्रकारहरूले मिहिनेत गरेको देखिन्थ्यो, अहिले एउटा गुगलमा गएर सामान्य रूपमा सर्च गरेर प्राप्त गर्ने एनमा के छ त भनेर पनि अध्ययन गरेर आफ्नो समाचारमा सामग्रीहरू हाल्ने गरेको देखिएन, अलिक बढी अल्छी भयो कि जस्तो लाग्छ।
अनि अब यसले गर्दाखेरि चाहिँ पत्रकारहरूको आफैको, किनभनेदेखि हामीले अब पत्रकारितै पढ्दाखेरि पनि ज्याक अफ अल मास्टर अफ नन भनेर पढ्ने गरेको थियौँ होइन, अब त्यसमा चाहिँ सबै कुराहरूको बारेमा इन्फर्मेसन हुन्छ, किनभने त्यही तपाईँले भन्नुभयो नि धेरै मेहनत गरेर सूचनाहरू सामग्री जानकारीहरू सङ्कलन गरिएको हुन्छ अनि त्यो चाहिँ आफूले पनि त्यो याद हुन जान्छ अनि त्यसपछि चाहिएको बेलामा त्यो आफूले ए अँ यस्तो भएको थियो नि त्यसमा भन्ने हुन्थ्यो भन्ने भयो। अब अहिले सजिलै पाइन्छ, सजिलै बिर्सिन्छ होइन। अब यसमा चाहिँ बौद्धिक स्तरमा पत्रकारहरूको अहिलेको हुन्छ नि डेप्थ अफ नलेज हुन्छ नि, जानकारीलाई अलिकति त्यही फ्याक्ट चेकहरू गर्नेदेखि लिएर अलिकति आधिकारिक जानकारीहरूलाई ल्याउने चाहिँ त्यो त्यो अवस्था चाहिँ कस्तो पाउनु भएको छ कि?
त्यसमा हामी कमजोर छौँ। सबभन्दा पहिला अब हामीले जुन भन्यौँ ज्याक अफ अल मास्टर अफ नन भन्ने, अब त्यो परिभाषा हामीले चाहिँ परिवर्तन गर्नुपर्छ। ज्याक अफ अल मास्टर अफ नन होइन कि, ज्याक अफ अल मास्टर अफ वान हुनु पऱ्यो क्या अबको पत्रकार। अहिलेको अवस्थामा चाहिँ एउटा पत्रकारले सबै विषयहरूमा आफूलाई आवश्यक परेको जानकारीहरू प्राप्त गर्न चाहिँ उसले जानकार हुन सक्नु पर्यो, तर अब उसले चाहिँ कुनै न कुनै एउटा विषयमा चाहिँ ऊ विज्ञको रूपमा उसले अगाडि बढाउन सक्नु पर्यो होइन। अब यो मास्टर अफ अल ज्याक अफ नन भयो भने अहिलेको अवस्थामा त्यो पत्रकार पत्रकारितामा लामो समय टिक्न सक्छ जस्तो मलाई लाग्दैन। अर्को कुरा अहिले देखिएको त्यही नै हो, हुन त अब पहुँच र प्रभावको हिसाबले त्यो समयको पहुँच र प्रभाव र अहिलेको यो समय यो डिजिटल युगको पहुँच र प्रभावको तथ्यगत आधारमा कहीँ कतै चाहिँ तथ्यपरक अनुसन्धानहरू भइसकेको छैन, त्यसको आधारमा फ्याट्टै भन्नु गाह्रो छ। तर हिजोको दिनमा पनि हामीले जुन पत्रकारिता गरिन्थ्यो त्यो पत्रकारिता गर्दाखेरि समाचार सङ्कलनको जुन विधि हुन्थ्यो त्यसमा पत्रकारले गर्ने मिएन, त्यसपछिबाट डेस्कमा बस्ने व्यक्तिहरूको क्षमता अनि समाचार कक्षको नेतृत्व गर्ने सम्पादकहरूको विज्ञता परिपक्वताको कारणले गर्दाखेरि अहिलेको भन्दा हिजोको दिनमा निकै त्रुटि कम हुन्थ्यो जस्तो मलाई लाग्छ मेरो आफ्नो व्यक्तिगत अनुभवमा पनि। तर पछिल्लो समयमा यति धेरै सोर्सहरू यति इजी एक्सेस छ सोर्सहरूमा, यति इजी एक्सेस हुँदा हुँदै पनि हामी सामान्य रूपमा भेरिफाई गर्न सकिने विषयवस्तुहरूमा पनि हामीले भेरिफाई गरिरहेको छैनौँ। त्यसले गर्दाखेरि अब हामीमाथि प्रश्न उठिरहेको छ, त्यसमा एज अ रिपोर्टरको रूपमा मात्र होइन एज अ चाहिँ अब पत्रकारहरूको अल्छीपन अथवा ज्ञानको कमी भनौँ, डेस्कमा बसेका व्यक्तिहरूको चाहिँ कच्चापन र समाचार कक्षको नेतृत्व गर्ने सम्पादकहरूको परिपक्वताको अभावमा यो कमजोरीहरू बढ्दै गएको हो कि यस्तो मेरो चाहिँ व्यक्तिगत निष्कर्ष हो।
अब त्यसमा अलिकति कामको प्रेसर पनि पर्छ कि, अब जस्तै ओभरलोड हुँदाखेरि ल छिटो छिटो यो काम सकाउँ भन्ने त्यो डेडलाइन भन्छ नि त्यो चाहिँ अलिकति छोटो पनि भएको हो कि?
अब यो यसमा धेरै पाटोहरू छ होइन, अब जति सक्दो छिटो समाचार दिनुपर्ने प्रेसर छ, तर जति सक्दो छिटो समाचार दिने हो तर शुद्ध समाचार दिने हो नि त होइन, तथ्यपरक हुनु पर्यो होइन, त्यसमा प्रमाणहरू पुग्नु पर्यो, जुन समाचारमा चाहिने न्यूनतम अङ्गहरू पुरा भइसकेपछि छिटो प्रकाशित गरे भइहाल्यो नि। समाचारको अङ्ग नै नपुगेका कच्चा चाहिँ भ्रम फैलाउन सक्ने, कसैको चरित्र हत्या हुन सक्ने त्यो खालको समाचार छ भने यति धेरै हतार गर्नुपर्ने गर्नुपर्ने किन के हतार गर्नुपर्ने आवश्यकता छैन। अझ हिजोको दिनमा हामीले जुन पढेका थियौँ पत्रकारिता भनेको हतारको साहित्य हो भन्ने होइन, अब त्यो हिजोको दिनमा काहीँ कतै ती थिमहरू यी भनाइहरू आहानहरूसँग हामी सहमत हुन सक्छौँ, अब अहिलेको अवस्थामा छैन। समय अनुसार अब हामीभन्दा हिजोको दिनमा मैले पत्रिकामा केही विषयहरू लेखेँ भने जसलाई चाहिँ त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव परेको हुन्छ उनी व्यक्तिहरूले होइन भनेर प्रमाणहरू सङ्कलन गरेर खण्डन गर्न सक्ने स्थिति थियो भने अहिले एउटा सामान्य पाठकले पनि प्रकाशित समाचार प्रकाशित चाहिँ लेखहरूको तथ्यपरक हो यो कि होइन भनेर सामान्य पाठकले नै चाहिँ क्रस चेक गरेर त्यसमा भएका त्रुटिहरू अथवा त्यसमा भएका मिसलिडिङ गर्ने प्रयासहरूको बारेमा सहजै रूपमा उनीहरूले चाहिँ सार्वजनिक गरिरहेको अवस्थामा अब हतारको साहित्य किन भनौँ, परिपक्व साहित्य भनौँ, तथ्यहरू हेरौँ। हिजोको दिनमा समाचारको लागि आवश्यक तथ्य प्रमाणहरू खोज्नको निम्ति जति मेहनत गर्नु पर्थ्यो नि अहिले त त्यो सहज छ नि।
जस्तै मान्छेहरूको अब अडियन्सको पनि के अब पहिला पहिला सीमित मिडिया अथवा उनीहरूले सूचना पाउने माध्यम चाहिँ सीमित थिए. अहिले अब अलिकति स्क्याटर्ड भयो, धेरै च्यानलहरू छन्, धेरै माध्यमहरू छन् र धेरै प्रकार प्रकारका सूचना र सामग्रीहरू प्राप्त गर्न सक्छन् होइन. त्यो अडियन्स स्क्याटर हुँदाखेरि यसले अब जुन मेन स्ट्रिम जर्नलिजम गर्नेहरूलाई चाहिँ, पत्रकारिता नै गर्नेहरूलाई चाहिँ कस्तो इम्प्याक्ट पारेको छ अहिले अब नेपालको सन्दर्भमा कुरा गर्दा?
अब हिजोको दिनमा लामो समयसम्म एउटै मेन स्ट्रिम, हिजो चाहिँ के थियो भने मिडिया इज किङ थियो होइन. त्यो मिडियाको साधन स्रोत कति सम्पन्न छ, त्यस कहाँ कतिजना रिपोर्टरहरू छ, कति ठाउँमा प्रेस छ, आफ्नो प्रकाशित चाहिँ भनौँ न समाचार कति चाँडै पाठकहरूसम्म चाहिँ पुर्याउन सक्ने उसले संयन्त्र निर्माण गरेको छ भन्ने आधारमा हिजोको दिनमा चाहिँ मिडिया हाउस किङ थियो भने, अब अहिलेको चाहिँ अवस्थामा कन्टेन्ट किङ भइसक्यो कि. अब अहिले अहिलेको अवस्थामा कुन समाचार कुन सञ्चार माध्यममा प्रकाशित भयो भन्नेको त्यति धेरै अर्थ राख्दैन. अलिअलि त्यसको अर्थ राख्छ चाहिँ कसले लेखेको हो भन्नेमा अझै पनि अर्थ राख्छ होइन. यो समाचार कसले लेखिराखेको छ भन्नेमा अलिअलि अर्थ राख्छ. तर अहिले पछिल्लो समयमा आएर कस्तो समाचार आयो, समाचारको सत्यता के हो, समाचार कति तथ्यपरक छ, समाचार कति प्रमाण छ भन्ने आधारमा पाठकहरूले अहिले चाहिँ प्रकाशित प्रसारित सामग्रीहरूको चाहिँ स्व मूल्याङ्कन गर्न थालेको छ. त्यसैले अहिलेको अवस्थामा कुनै पनि मिडिया हाउस म मेन स्ट्रिम हो भन्ने अवस्थामा छैनन्. हरेक दिन मेन स्ट्रिम अनलाइन भनौँ मेन स्ट्रिम मिडियाहरू चेन्ज भइरहेको छ. आजको दिनमा जसले सबभन्दा गतिलो समाचार दियो आजको दिनभरिको लागि मेन स्ट्रिम मिडिया त्यही नै हो, त्यो भोलि परिवर्तन हुनसक्छ. यसले मिडिया होइन सञ्चालकहरूलाई इन्डिपेन्डेन्टली काम गर्न, इन्भेस्टिगेटिभ काम गर्न रुचाउने पत्रकारहरूलाई सँगसँगै पाठकहरूलाई पनि एउटै मिडियाको पछि लागिराख्न पर्ने बाध्यता भएर आफ्नो इच्छा इन्ट्रेस्ट अनुसारको मिडिया छानेर तथ्यपरक समाचारहरू तथ्यपरक चाहिँ विचारहरू लिने उहाँहरूलाई पनि सुविधा दिएछ. त्यो आधारमा हेर्ने भने त यो त साह्रै राम्रो.
अनि अब अलिकति इन्भेस्टिगेटिभ जर्नलिजम जुनमा चाहिँ अब सायद अब केपी ढुङ्गाना भन्ने बित्तिकै त्यो टर्म आउँछ होला होइन जोडिएर. कस्तो थियो भनौँ न सुरुवाती जर्नीदेखि अहिलेसम्म आउँदाखेरि कत्तिको च्यालेन्जिङ छ कि यो खोजमूलक पत्रकारिता चाहिँ?
पत्रकार केपी ढुङ्गानासँग खोज पत्रकारिता यात्रा र यससँगै आउने चुनौतीहरूबारे सुन्न चाहनुहुन्छ. त्यसको लागि ढुङ्गानासँग उनको ओपन सिक्रेट किताब लेखन र नागरिकता सम्बन्धी ठूला विवादका मामिलाहरू कसरी उनीद्वारा नै बाहिरिए त भन्नेबारे गरिएको कुराकानी दोस्रो भागमा सुन्नुहोस्. त्यसका लागि हाम्रो वेबसाइट sbs.com.au/nepalima जान सक्नुहुन्छ वा मोबाइलमा निशुल्क एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. हामी युट्युबमा पनि रहेका छौँ, त्यसका लागि एसबीएस साउथ एसियन च्यानललाई सब्सक्राइब गरी एसबीएस नेपालीका पोडकास्टहरू सुन्नुहोस्. फेसबुक, ट्विटर र इन्स्टाग्राममा @sbsnepalima पनि हाम्रा सामग्रीहरू पाउन सक्नुहुन्छ. पत्रकार केपी ढुङ्गानासँग खोज पत्रकारिता यात्रा र यससँगै आउने चुनौतीहरूबारे सुनिहाल्नुभयो. यसका साथै प्रविधिले सूचना पाउन सहज बनाउँदा पत्रकारितालाई कत्तिको सहयोग गरेको छ भन्नेबारे ढुङ्गानासँग गरिएको कुराकानी सुन्न हाम्रो वेबसाइट sbs.com.au/nepalima जान सक्नुहुन्छ वा मोबाइलमा निशुल्क एसबीएस अडियो एप डाउनलोड गरेर सुन्न सक्नुहुन्छ. हामी युट्युबमा पनि रहेका छौँ, त्यसका लागि एसबीएस साउथ एसियन च्यानललाई सब्सक्राइब गरी एसबीएस नेपालीका पोडकास्टहरू सुन्नुहोस्. फेसबुक, ट्विटर र इन्स्टाग्राममा @sbsnepalima पनि हाम्रा सामग्रीहरू पाउन सक्नुहुन्छ. पत्रकार केपी ढुङ्गानासँग खोज पत्रकारिता यात्रा र यससँगै आउने चुनौतीहरूबारे सुन्न चाहनुहुन्छ. त्यसको लागि ढुङ्गानासँग उनको ओपन सिक्रेट किताब लेखन र नागरिकता सम्बन्धी ठूला विवादका मामिलाहरू कसरी उनीद्वारा नै बाहिरिए त भन्नेबारे गरिएको कुराकानी दोस्रो भागमा सुन्नुहोस्. त्यसका लागि हाम्रो वेबसाइट sbs.com.au/nepalima जान सक्नुहुन्छ वा मोबाइलमा निशुल्क एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. हामी युट्युबमा पनि रहेका छौँ। त्यसका लागि एसबीएस साउथ एसियन च्यानललाई सब्सक्राइब गरी एसबीएस नेपालीका पोडकास्टहरू सुन्नुहोस्। फेसबुक, ट्विटर र इन्स्टाग्राममा @SBS नेपालीमा पनि हाम्रा सामग्रीहरू पाउन सक्नुहुन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।